राम्रो लाग्छ त्यतिखेर जब कसैले भन्छ केही छैन चिन्ता नगर म छु नि तिम्रो साथ। नमस्कार, जीवन साथीसँगको रमाइलो कुराकानी, उहाँहरूको वैवाहिक जीवन, सुख दुःख, जीवनको उतार चढाव सम्बन्धी विषयमा गरिने कुराकानी कार्यक्रम हाम्रो जीवनमा म प्रस्तुता रमा हार्दिक स्वागत गर्दछु। कार्यक्रम हाम्रो जीवन हरेक आइतबार यसै समयमा र हरेक शुक्रबार दिउँसो 3:15 सुन्न सक्नुहुन्छ। साथै www.radionepal.gov.np अनलाइन radionepal.gov.np रेडियो नेपालको मोबाइल एप र रेडियो नेपालको वेबसाइटमा गएर अडियो संग्रहबाट पनि फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। साथै एफएम 98.1 र 103 मेगाहर्जबाट पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो जीवनमा वैवाहिक जीवन बिताइरहनु भएको दम्पतिहरूसँग रमाइलो कुराकानी गर्नेछौ। उहाँहरूको विवाह कसरी भयो, विवाह गरेर आजको दिनसम्म आइपुग्दा के कति उतार चढाव भयो, सम्बन्धमा भएको खटपटलाई कसरी सामना गरेर यहाँसम्म आइपुग्नु भयो, यस्तो यावत विषयमा कुराकानी गर्नेछौ। कार्यक्रम हाम्रो जीवनमा आजको हाम्रो पाहुना हुनुहुन्छ विगत 2 दशक भन्दा लामो समयदेखि गायन तथा संगीत क्षेत्रमा लाग्नु भएको श्री गोविन्द मधुर आचार्य र उहाँको जीवन संगिनी सृजना लामिछाने। र उहाँलाई स्वागत गर्नुभन्दा अगाडि उहाँले नै गाउनु भएको र उहाँकै संगीतमा रहेको गीत तिमी फुल्दै जानु प्रिय तपाईँहरूमा राख्दैछु।
तिमी फुल्दै जानु प्रिया, तिमी फुल्दै जानु प्रिया, म त अब झर्छु होला, मलाई फुल्दै जानु प्रिया, म त साँच्चै मर्छु होला, मर्छु होला, तिमी फुल्दै जानु प्रिया, जसको भाग्य जस्तो हुन्छ त्यस्तै रहेछ जिन्दगानी, ओ जसको भाग्य जस्तो हुन्छ त्यस्तै रहेछ जिन्दगानी, जसको भाग्य जस्तो हुन्छ त्यस्तै रहेछ जिन्दगानी, त्यस्तै रहेछ जिन्दगानी, त्यस्तै रहेछ जिन्दगानी, तिमी सुखी हुनु प्रिया, तिमी सुखी हुनु प्रिया, म त चुटमा पर्छु होला, मलाई भुल्दै जानु प्रिया, म त साँच्चै मर्छु होला, मर्छु होला, तिमी फुल्दै जानु प्रिया। छोटे दिन खोज लाउने यो ठाउँमै बस्दिन भो, छोटे दिन खोज लाउने यो ठाउँमै बस्दिन भो,
छोटे दिन खोज लाउने यो ठाउँमै बस्दिन भो,
यो ठाउँमै बस्दिन भो, यो ठाउँमै बस्दिन भो, तिमी रमनु प्रिया, तिमी रमनु प्रिया, माता बसाई सर छु भोला, मलाई भुल्दे जानु प्रिया, माता साची मर्छु होला, मर्छु होला, तिमी भुल्दे जानु प्रिया। जुनु को अर्थ छैन आओ प्रिया बिदा दियो, हो मजुनु को अर्थ छैन आओ प्रिया बिदा दियो,
मजुनु को अर्थ छैन आओ प्रिया बिदा दियो,
आओ प्रिया बिदा दियो, आओ प्रिया बिदा देउ, नत्र मैले आफूलाई, नत्र मैले आफूलाई, आफै बिदाई गर्छु होला, मलाई भुल्दै जानु प्रिया, माता साची मर्छु होला, मर्छु।
हजुर, भर्खरै सुन्नुभयो तिमी फुल्दै जानु प्रिय भन्ने गीत। यो गीतको संगीत र यो गीतमा आवाज रहेको थियो गोविन्द मधुर आचार्य, र आजको हाम्रो पाहुना हुनुहुन्छ गोविन्द मधुर आचार्य र उहाँको जीवन सङ्गिनी सृजना लामी छाने। सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ यहाँलाई।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिक छ, एकदम ठिक छ।
अचेल केमा व्यस्त हुनुहुन्छ?
सर्वप्रथम त रेडियो नेपाल सुनिराख्नुभएका सम्पूर्ण देश तथा विदेशमा रहनुभएका श्रोताहरूलाई हार्दिक नमस्कार भन्न चाहन्छु। म अहिले खासमा चाहिँ म्युजिक फिल्डमै, म दुई दशकदेखि यही फिल्डमै लागिराखेको हुनाले म मेरो अरू नितान्त अरू केही पनि छैन, म्युजिक फिल्ड मात्रै चाहिँ गायन सङ्गीत एरेन्जमेन्ट भनौँ न चलिरहेको छ दिनचर्याहरू।
हाम्रो अनि भाउजू सृजना लामिछानी केमा व्यस्त हुनुहुन्छ त?
म चाहिँ अहिले खासै त्यस्तो त केही छैन, पढाइमै नै भनौँ,
पढाइ कन्टिन्यू गर्दै हुनुहुन्छ। तपाईँहरूको जोडी कति राम्रो छ होइन? यो जोडीको बिहे कहिले भयो होला?
यो एउटा संयोग भनौँ, के ठ्याक्कै यो हाम्रो बिहे वैशाख 8 गते भयो, 72 साल।
हजुर,
12 गते भूकम्प गयो, 8 गते त्यो एउटा ठ्याक्क सम्झनालाई छिटो भूकम्प गएको वर्ष भन्ने बित्तिकै ठ्याक्क आइहाल्छ कि दिमागमा, त्यसले गर्दा सजिलो भएको छ त्यो डेट सम्झिराख्ने वातावरण भन्छ।
तपाईँहरूको माघी विवाह भयो कि प्रेम विवाह भयो कि के विवाह भयो त?
दुइटै भयो भनौँ।
कस्तो भयो भने एउटा म प्रोग्रामको सिलसिलामा गएको थिएँ, त्यसमा भेट भयो, भेट भइसकेपछि खासै कुरा भएन, अलि पछाडि केही समय टाइम पछि त्यसको लगभग 15-20 दिन पछाडिदेखि हल्का यसो फेसबुकमा चिन्जान भयो।
चिन्जान चाहिँ फेसबुक मार्फत?
होइन होइन, फेसबुक मार्फत भन्नाले पनि एकजना हाम्रो मेरो नाते भान्जी पर्ने हुन्थ्यो, ऊ र ऊ सँगसँगै पढ्ने, त्यही बिचमा चिन्जान भयो भनौँ न। म प्रोग्राममा गएको, उनीहरू त्यहाँ कलेजदेखि प्रोग्राम हेर्न आएको, ठ्याक्क त्यहीँ भेट भयो। त्यसपछि जो मलाई मन पर्यो, मन परिसकेपछि मैले मन पर्यो भन्ने खालको कुरा गर्यो, अनि उतातिरबाट पनि केही समय पछाडि ठिक छ मन पर्यो भन्ने खालको कुरो, अनि बुवा आमालाई कन्भिन्स गरेर बिहे गर्यो। माघी माया पनि भनौँ, अब त्यो एक किसिमले
खास भाउजूमा चाहिँ के चिज चाहिँ देख्नु भयो तपाईँले, के चिज चाहिँ मन पर्यो भाउजूको?
मलाई अब त्यस्तो त्यो यो भन्ने खालको चाहिँ त्यस्तो केही पनि भएन होइन, म बिहे गर्ने योजनामै थिएँ त्यो टाइममा। त्यसपछि अब एउटा टिचरको छोरी, अब त्यसपछि त्यो सबै बुझ्दाखेरि जो अनुशासित, अब फ्यामिली ब्याकग्राउन्ड पनि राम्रै, जो संस्कारी जस्तो लागेर, अनि त्यसो ल ठिक छ भन्ने हिसाबले सबै कुरा राम्रै लाग्यो।
हाम्रो सृजनाजीलाई चाहिँ होइन के चिजले चाहिँ तपाईँलाई आकर्षित गर्यो त?
त्यस्तो खासै त्यस्तो त केही भएन, एउटा यस्तो हुँदो रहेछ कि लेखेको भन्ने हुँदो रहेछ कि मेरो विचारमा चाहिँ होइन, अब लेखेको भएर जुरेको हो कि खै, त्यस्तो त केही भएन कि त्यति बेला।
लेखेको भएर हाम्रो जोडी भयो भन्नुहुन्छ।
हजुर त्यस्तै भनौँ,
त्यो संयोग पनि भन्नुपर्छ। हामी एक महिना जतिमा बिहे भएको थियो,
एक महिनाको अन्तरालमै बिहे भयो,
चिन्जन भएको लगभग
चार महिना जति भयो होला।
होइन यस्तो भयो, कस्तो भयो भने माघमा पहिलो भेट भयो, अनि त्यसपछि हामी फागुनको लास्टतिरबाट लगभग अलिअलि कुरा हुन थाल्यो, बाक्लो कुरा हुन थाल्यो होइन। त्यसपछि चैतमा म प्रोग्राममा गएको एकचोटि बिहे गरेर वैशाख आठ गते बिहे गरेर आएँ। भनेपछि त्यो एक किसिमले अलिकति चिन्जान भएको दुई तिन महिना भयो, पनि कुराको हिसाबले चाहिँ एक डेढ महिनामै बिहे भएको थियो।
हजुर हजुर, भनेपछि कुराकानी भएको लगभग तिन महिना जस्तो भित्रमा तपाईँहरूको बिहे भयो। बिहे भए पछाडि सँगै परिवार त सँगै बस्नु भयो होइन। परिवारमा को को हुनुहुन्छ?
परिवारमा बुवा आमा अनि जेठाजु जेठानी अनि छोराहरू सबैजना हुनुहुन्छ।
जोइन्ट फ्यामिली छ, रमाइलो पनि हुन्छ होइन। बिहे गरेको सुरु सुरुमा चाहिँ तपाईँलाई भनौँ, मेन भनेको त हामी नारीहरूलाई नै हो होइन, कतिको सजिलो भयो त जीवनलाई अगाडि बढाउनको लागि?
मलाई चाहिँ कस्तो भयो भने मेरो एज पनि सानो,
हजुर,
त्यो कारणले चाहिँ अब सानी छ भन्ने हिसाबले चाहिँ सबैले चाहिँ सपोर्ट गर्नुभयो, त्यस्तो गाह्रो चाहिँ केही पनि भएन।
सबैले
हजुर सहजै भयो, सानी छ उसले जान्दिन भन्दै होइन, सबैले सपोर्ट गर्नुभयो हरेक कुरामा, अनि त्यही भएर त्यस्तो गाह्रो भएन।
गाह्रो भएन, बिहे गरिसकेको पछाडि कसैको बुहारी, कसैको श्रीमती, अब केही समय पछाडि कसैको आमा पनि बनिन्छ होइन, विभिन्न नाताहरू लाग्छ, कतिको सहज छ?
सहज अब यस्तो हुँदो रहेछ, फ्यामिली अनुसार हुँदो रहेछ जस्तो लाग्छ है मलाई चाहिँ। मेरो फ्यामिली चाहिँ एकदम, यताको फ्यामिली पनि राम्रो होइन, उताको फ्यामिली पनि एकदम राम्रो। मलाई त्यस्तो फिलै भएन कि म बिहे गरेर गएको छु होइन, अरूको घरमा छु जस्तो, त्यस्तो फिलै नै भएन कि। जस्तो सबै फ्यामिली, बुवा आमा पनि राम्रो एकदमै होइन, त्यो बुहारी जस्तो फिल नगराउने, सपोर्ट गर्ने होइन, जे गर्दा पनि ओके भन्ने होइन, सपोर्ट गर्ने भएको कारणले चाहिँ मलाई त्यस्तो धेरै डिफरेन्स चाहिँ लागेन। अहिले पनि म हुन त फ्यामिली सबैसँगै छु होइन, अनि त्यस्तो केही फिल हुँदैन मलाई चाहिँ, एकदम सहज नै छ।
बिहे भएको सात आठ वर्ष भयो है तपाईँहरूको, यो आठ वर्षसम्ममा यसो ठाकुर ठुक्क चाहिँ कसरी पर्यो होला?
अलिअलि त पर्छ, अब त्यस्तो ठुलो चाहिँ त्यस्तो केही हुँदैन, अब सामान्य कुरामा सामान्य चाहिँ डिस्कस त भइहाल्छ।
धेरै जस्तो कुन विषयमा झगडा हुन्छ त?
अब त्यो धेरै के छ भने म अलि एकल स्वभावको छु कि, यो म्युजिक फिल्डमा लाग्ने प्राय त्यस्तै देख्छु मैले पनि होइन, त्यो सामान्य कुराहरूले चाहिँ प्रभाव नपार्ने, कहिलेकाहीँ सानो कुराले पनि प्रभाव पार्ने, कहिलेकाहीँ ठुलो कुराले पनि प्रभाव नपार्ने। जस्तै म एउटा म्युजिक फिल्डमा कहिलेकाहीँ घोत्लिएर बसिराखेको हुन्छु, उनीहरूलाई चाहिँ के हुन्छ भने बच्चा बच्चीसँग अलिकति धेरै बेरसम्म घुलमिल गर्दै हुन्थ्यो, आफूसँग बोले हुन्थ्यो, गफ गर्दै हुन्थ्यो भन्ने हुन्छ, अनि म चाहिँ थाहै पाउँदैन रहेछ कि। ठुलो कुरा त हाम्रो त्यस्तो छैन, किनभने अहिलेसम्म त्यस्तो डिस्कस ठुलो चाहिँ केही पनि परेको छैन, त्यही सामान्य एकदम यस्तो त गर्नुहोस् अलिकति भन्ने खालको चाहिँ त्यो चाहिँ हुन्छ, तर त्यो खालको छैन अहिलेसम्म।
झगडा पर्दाखेरि होइन, एकदमै धेरै लामो समयसम्म नबोलिकन बसेको कुनै छेड छ?
त्यस्तो लामो समयसम्म त छैन होला, बोलाइहाल्छु फेरि,
म चाहिँ नबोलेर पनि भन्न सक्छु। उनको बानी के छ भने, जस्तै एकछिन झगडा पर्यो भन्नाले ठाकठुक पर्यो, म एकछिन मौन बस्यो भने उनले बढीमा आधा घन्टा पनि रहन्न त्यो, त्यसपछि आधा घन्टा भित्रै हाम्रो चाहिँ फेरि उनले बोलाइहाल्छ, बोलाएछ बुझक्यो नि त। कहिले काहीँ मेरो गल्ती हुन्छ र पनि उनले बोलाउँछन्, उनको उसले गल्ती हुँदाखेरि पनि उनले बोलाउँछ, म अलि अलि मुडी मुडी स्वभावको भावनाले गर्दा त्यो चाहिँ प्रभाव पर्छ। नत्र भने अब त्यो कसैको नेचर हुन्छ कि मौन बस्नै नसक्ने धेरै टाइमसम्म भन्ने खालको, त्यो चाहिँ उनमा छ।
एकदमै धेरै छिट्टो रिस्ते कसलाई उठ्छ?
दुइटैलाई उठ्छ होला,
बराबर
त्यस्तो भनौँ। एक किसिमले
फकाउनु चाहिँ कसले हुन्छ त? एकदमै सुरुमा बोल्न जाने चाहिँ सायद हाम्रो भाउजू नै हुनुहुन्छ। हजुर, यतिखेर तपाईँ सुनिरहनु भएको छ रेडियो नेपालमा कार्यक्रम हाम्रो जीवन, र हाम्रो जीवनमा आजको हाम्रो पाहुना हुनुहुन्छ विगत दुई दशक भन्दा लामो समयदेखि गायन तथा संगीत क्षेत्रमा लाग्नु भएको श्री गोविन्द मधुर आचार्य र उहाँको जीवन संगिनी सृजना लामी छाने, र यो रमाइलो कुराकानीलाई फेरि पनि अगाडि बढाउन चाहन्छु। हाम्रो गोविन्दजीलाई नै सोध्न चाहे मैले होइन, पहिलो पल्ट अभिभावक कहिले हुनुभयो?
73 भदौ 5 गते, अनि 73 भदौ 2 गते रक्षाबन्धन बान्ने दिनमा चाहिँ पहिलो छोरी जन्मेको, पछि 75 पुस 6 गते
दुईवटा छोरा छोरीको अभिभावक बनिसक्नु भएको छ होइन। अब अभिभावक हुनुहुँदाखेरि कस्तो अनुभव हुँदो रहेछ त?
त्यो त पहिलो सन्तानको त झन् एकदम एक्साइटेड हुँदो रहेछ मान्छे, त्यसपछि त्यो बच्चा जन्मिँदाखेरि छटपटी है, म त्यो बच्चालाई एकछिन हेर्नै सकेन, काका हाल्नै सकेन कि, त्यस्तो फिल हुँदो रहेछ, त्यो साँच्चीकै बाबाआमाले छोराछोरीलाई कति माया गर्दो रहेछन् भन्ने कुरा त्यस बेला फिल गरेँ मैले।
तपाईँलाई चाहिँ कस्तो अनुभव भयो र छोरीलाई पहिलोचोटि आफ्नो काखमा राख्दाखेरि?
एकदमै खुसी, आमा बन्न पाउँदा चाहिँ एकदमलाई नै खुसी लाग्छ नि होइन। अनि मलाई नै एकदम खुसी भएको थियो त्यो टाइममा, मम्मी हुनुहुन्थ्यो, सबैजना हुनुहुन्थ्यो साथमै। अनि अहिले पनि बच्चा बच्चीलाई एकछिन पनि छोड्न सक्दिनँ म चाहिँ, अहिले बाध्यताले छोड्न परिरहेछ।
हजुर, छोराछोरीलाई राम्रो संस्कार दिने भन्ने घरबाटै सुरु हुन्छ होइन, आफ्नो आमा बुवा नै पहिलो शिक्षक भनिन्छ। के लाग्छ छोराछोरीलाई राम्रो संस्कार दिनको लागि एउटा बुवा आमाले निभाउनु पर्ने भूमिका के होला?
अब यस्तो छ, पहिला त बच्चाको आनी बानी के छ त्यसमा चाहिँ ध्यान दिनुपर्छ, किनभने कोही चकचकी हुनसक्छ, कोही अलिक शान्त स्वभावको हुनसक्छ, कोही कम बोल्ने हुनसक्छ, कोही बढी बोल्ने हुनसक्छ होइन, कोही भनेको कुरा एकैचोटिमा टिप्छ, कोही अलि धेरै टाइम लाग्ने हुनसक्छ। मेन कुरा चाहिँ उसको भावना अनुसार हामीले आफूलाई सुधार्दै गयौँ र उसँग हामी के अरे घुलमिल हुँदै गयो भने त्यो बच्चा अटोमेटिकली अब सुध्रिँदै जाने हुन्छ। अब उसको कमजोरीहरू के हो त्यो कमजोरीहरूलाई चाहिँ बिस्तारै छुटाउनेतिर लाग्नु पर्यो नि त। हाम्रो चाहिँ के छ भने बच्चा बच्चीलाई पिट्ने त परै जाओस् होइन, म अलिकति यसो हेर्दै भनेपछि त्यो उनीहरूलाई पुग्छ क्या, भनेपछि त्यो हामीलाई पनि त्यही नै भयो किनभने बुवा आमाले कहिले पिट्नु भएन।
अब छोराछोरीले राम्रो काम गर्यो भने चाहिँ हुन्छ नि मैले गर्दाखेरि भनिन्छ होइन, धेरै जस्तो क्रेडिट बाबातिर जान्छ। केही काम बिगार्यो भने चाहिँ यो हुन्छ नि आमाले धेरै पुलपुलाएर हो, मम्मीले धेरै पुलपुलाएर धेरै माया गरेर भन्ने चलन छ। यो चलन चाहिँ कतिको लागू हुन्छ तपाईँहरू दुईजनामा?
एक किसिमको त्यो त हुन्छ नै, तर पनि अब मम्मीले भन्दा अलि बाबाले क्रेडिट पाउँछन् सामाजिक हिसाबले पनि। हाम्रो त्यो छ, जस्तै मेरो छोरीले गर्यो भन्ने खालको हुन्छ, कसको छोरी भन्दाखेरि फलानुको छोरी भन्दा भन्छ, भाउकै बढी पहिला नाम आउँछ।
छोराछोरीलाई होइन भाउजूलाई कतिको समय दिनुहुन्छ?
मैले अब समय दिने कोसिस गर्छु, धेरै समय दिने कोसिस गर्छु। बच्चा बच्चीसँग बढी त उनी नै हुन्छन्। म कस्तो भयो भने अब यो पहिले हामी यतै बस्यौँ, फेरि लकडाउन भयो, लकडाउन भइसकेपछि गइयो उतातिर यतातिर केही महिना अब कोठा भाडा तिरियो फोकटमा, अनि फेरि आए आएर बस्यौँ, फेरि दोस्रो लकडाउन भयो, फेरि जानुपर्ने भयो। त्यो बच्चालाई दुई तिन पटक नाम लेखाउँदै छुटाउँदै नाम लेखाउँदै छुटाउँदै गर्ने भइसकेपछि अहिले केही समय चाहिँ बच्चा बच्चा अहिले उतैतिर छ, कतिखेर
मैले भाउजूलाई सोध्न चाहे लास्ट टाइम दाइले होइन सपरिवारलाई कहीँ लानु भएको सम्झिनु पर्दा कुन चाहिँ क्षणलाई सम्झिनुहुन्छ?
हामी भर्खरै मनोकामना होइन लुम्बिनीतिर घुमेर आएको फ्यामिली सबैजना, त्यही क्षणलाई नै सम्झिन्छु भनौँ।
एकले अर्कालाई सरप्राइज गिफ्ट कतिको दिनुहुन्छ?
म चाहिँ दिन्छु, उहाँले त दिनु भएको छैन।
मलाई के लाग्छ भने पुरुष भन्दा महिलाहरू अलिकति चुजी नै हुन्छन् होइन, पैसा खेर जान्छ मन परेन भने त। त्यो भन्दा बरु के हुन्छ भने तिमीले जे मन पराउँछ म त्यो किनिदिन्छु, जाउँ बरु किन्न भन्छु, म त्यसरी लान्छु। त्यो सरप्राइज
केही किनेर दिनुभएको र उहाँले बन्न पाउनु भएको
दिएको छु मैले होइन। अब त्यो कहिले काहीँ बर्थडेमा एकपटक त दिएको थिएँ है मैले,
बिहेको सुरु सुरुमा दिनुभयो,
त्यो पनि हुनसक्छ। ठिक छ, अब त्यो सुध्रिनु पर्ला,
छिटै हुन्छ नि। अब फेरि अर्को भेटमा चाहिँ सोद्धाखेरि उहाँले यो दिनुभएको थियो भनेर भन्नुहुनेछ भन्ने आशा राख्दछु। अन्त्यमा सम्बन्धलाई सुमधुर बनाइराख्न अप्नाउनु पर्ने सूत्र के होला?
मेरो विचारमा चाहिँ अब अन्डरस्ट्यान्डिङ भयो फर्स्ट कुरा त होइन, अनि एउटा कुरा चाहिँ के भने नि अब मलाई चाहिँ सपोर्ट गर्नु पर्यो होइन। उहाँले अब मेरा हरेक कुराहरूमा उहाँले मलाई सपोर्ट गर्दै जानुभयो भने, मैले उहाँको कुरामा सपोर्ट गर्दै गयो भने चाहिँ सम्बन्ध अनि आफूसँग भएको प्रत्येक कुरा होइन सानो कुरादेखि लिएर उहाँसँग सेयर गरियो, उहाँले चाहिँ मलाई सहजै सेयर गर्नुभयो भने चाहिँ सम्बन्ध दिगो रहन्छ कि जस्तो लाग्छ कि मेरो विचारमा चाहिँ।
भाइको तर्फबाट
मेरो पनि त्यही नै हो, सबभन्दा ठुलो कुरा त सपोर्टिभ नै हुनुपर्छ, किनभने उसका गल्तीहरूसँग पनि सुधार्ने यसरी सुधार्न सकिन्छ भन्ने कुरा, मेरा पनि गल्ती हुन्छ, मेरा गल्तीलाई चाहिँ उसले औल्याइदिएर यसरी सुधारौँ भन्ने कुरा चाहिँ हुन्छ। हाम्रो चाहिँ प्रायः त्यही हुन्छ, किनभने मैले उनलाई गाली त्यसरी गाली गर्दिनँ, गाली त गर्दै गर्दिनँ, उनलाई पनि त्यही नै हो, अलिकति ठुलो स्वरले बोलेपछि त्यो नै गाली हो। सबभन्दा सपोर्टिभ हुनुपर्छ, चाहे त्यो राम्रो कुरा होस् नराम्रो कुरा होस्। नराम्रो कुरालाई चाहिँ सपोर्टिभ कुन अर्थमा भने, नराम्रो कुरालाई चाहिँ यो नराम्रो छ, यसलाई यसरी गर्दाखेरि राम्रो हुनसक्छ भन्ने, त्यो एउटा सपोर्टिभ हो। राम्रो छ भने त त्यसरी पनि त्यसमा साथ दिने कुरा हुन सक्छ। त्यसकारण एउटा अब त्यो माया चाहिँ हुनु पर्यो मेन त। माया भइसकेपछि सबभन्दा पहिलो कुरा त माया नै हो। जहाँ माया हुन्छ त्यो ठाउँमा धेरै गल्तीहरू पनि माफ हुन्छन्, अनि राम्रा कुराहरूलाई पनि अझ राम्रो बनाउने कोसिस गरिन्छ। सबभन्दा पहिलो प्राथमिकता त श्रीमान श्रीमतीमा माया नै एक नम्बर हो जस्तो लाग्छ। त्यसपछि हरेक कुराहरू जोडिएर आउँछन्। अब त्यो भन्दाखेरि चाहिँ अब आफ्नो आफ्नो अनुभवमा धेरै कुराहरू निस्किन सक्छ नि त। पहिलो कुरा यति नै मैले अहिले चाहिँ
हजुर कार्यक्रम हाम्रो जीवनबाट अब भने विदा माग्नुपर्ने बेला भइसकेको छ। आजको हाम्रो श्रृङ्खलामा आजको हाम्रो पाहुना हुनुहुन्थ्यो विगत दुई दशक भन्दा लामो समयदेखि गायन तथा संगीत क्षेत्रमा लाग्नु भएको श्री गोविन्द मधुर आचार्य र उहाँको जीवन सङ्गी नै सृजना लामिछाने। उहाँ दुवैजनालाई स्टुडियोसम्म आएर समय दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
हाम्रो तर्फबाट पनि तपाईँलाई विशेष विशेष धन्यवाद छ। हाम्रो म त हुन त मेरो गीतहरू त थुप्रै बजिरहेको थियो रेडियो नेपालबाट, तर मैले पनि पहिलोचोटि यसरी जोडिने मौका पाएँ। विशेष गरेर हाम्रो रमा ढुङ्गानाजी पहिलाई र आदरणीय प्राविधिकमा बस्नुभएको दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण रेडियो नेपाल सुनेर बसिराख्नुभएका श्रोताहरूलाई फेरि पनि धन्यवाद अनि नमस्ते।
त्यसै गरी प्राविधिक रूपमा हामीलाई सहयोग गर्नुहुने हाम्रो मोहन काफ्ले दाईलाई पनि धेरै धेरै धन्यवाद र यतिखेरसम्म सुनेर साथ दिनुहुने श्रोतालाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता नयाँ पाहुनाका साथ आउने बाचा सहित म प्रस्तुता रमा ढुङ्गाना बिदा हुन्छु। हस्त नमस्ते।
तिम्रो भएन भने कसै पनि हुन्न, अर्कै रोज्नु परे बरु मरि जाउला। तिम्रो भएन भने कसै पनि हुन्न, अर्कै रोज्नु परे बरु मरि जाउला। तिम्रो मान्छे बन्ने तिमीलाई आफ्नो बन्ने, तिम्रो मान्छे बन्ने तिमीलाई आफ्नो बन्ने। अधिकार देऊ दुखै मार माउला, अधिकार देऊ दुखै मार माउला। तिम्रो होइन भने कसै कोनि हुन्न, अर्कै रोज्नु परे बरु मरि जाउला। जबसम्म हुन्छु यो धरतीमा जिउँदो, तिमी भन्दा अरु हेर्ने छैन मैले। जबसम्म हुन्छु यो धरतीमा जिउँदो, तिमी भन्दा अरु हेर्ने छैन मैले। बाँचे तिम्रै साथमा मरे तिम्रै साथमा, बाँचे तिम्रै साथमा मरे तिम्रै साथमा। कहिले पनि माला हेर्ने छैन मैले, कहिले पनि माला हेर्ने छैन मैले। तिम्रो होइन भने कसै कोनी हुन्न, अर्कै रोज्नु परे बरु मरि जाउला।